यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारद्वारा मूल्य समायोजन। मर्स्याङडी करिडोर अन्तर्गत 220 केभी मार्की चोक भरतपुर प्रसारण लाइनको 28 किलोमिटर खण्ड 1.5 वर्षभित्रै निर्माण सम्पन्न। वैदेशिक रोजगारीका नाममा एजेन्टबाट हुँदै आएको ठगी नियन्त्रणका लागि श्रम मन्त्रालयद्वारा अभियानको घोषणा। साउदी अरब सरकारद्वारा रमजान महिनाको अवसरमा विभिन्न जेलमा सजाय काटिरहेका 33 नेपालीलाई आम माफी। युरोपमा तीव्र गर्मीको लहरका कारण यस वर्ष मात्र 9.5 करोड़ मानिस प्रभावित। र फिफा विश्वकप फुटबलमा गैराती भएका खेलमा नर्वे र फ्रान्स विजयी, अहिले बिहान मेक्सिको र इक्वेडर बीच खेल हुने।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमको संचालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो। निगमले गैरातीदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजेल र मट्टीतेलमा प्रति लिटर 30 रूपियाँका दरले मूल्य घटाएको छ। त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर 40 रूपियाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलो लिटर अमेरिकी डलर 265 घटाइएको छ। खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर 100 रूपियाँ कटौती गरिएको छ। नयाँ मूल्य सूची अनुसार तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रति लिटर 197 रूपियाँ कायम भएको छ। त्यसै गरी डिजेल तथा मट्टीतेलको मूल्य 195 रूपियाँ प्रति लिटर कायम भएको छ। यसअघि यी क्षेत्रमा पेट्रोल प्रति लिटर 217 र डिजेल प्रति लिटर 225 रूपियाँ रहेको थियो। त्यसै गरी पहिलो वर्ग अन्तर्गत चाराली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोल प्रति लिटर 194.50 रूपियाँ र डिजेल प्रति लिटर 192.50 रूपियाँ कायम गरिएको छ। दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रति लिटर 196 रूपियाँ र डिजेलको मूल्य 194 रूपियाँ तोकिएको छ। हवाई इन्धन आन्तरिकको नयाँ मूल्य प्रति लिटर 229 रूपियाँ कायम भएको छ। त्यस्तै अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौँका लागि अमेरिकी डलर 1566, पोखराका लागि 1100 र भैरहवाका लागि 1085 प्रति किलोमिटर कायम गरिएको छ। मूल्य कटौती भएसँगै उपभोक्ताले खाना पकाउने एलपी ग्यास प्रति सिलिण्डर 14.2 किलोग्राम अब 2060 रूपियाँमा प्राप्त गर्नेछन्। यसअघि ग्यासको मूल्य प्रति सिलिण्डर 2160 रूपियाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतार चढ़ाव र इण्डियन आयल कर्पोरेशन आईओसीबाट प्राप्त नयाँ खरिद मूल्य बमोजिम स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ। सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका 3 वटा प्रमुख अंगबीच कार्यगत एकता र गतिशीलता अपरिहार्य रहेको बताउनु भएको छ। 68 औं संसद दिवसका अवसरमा सिंहदरबारमा हिजो आयोजित कार्यक्रममा सभामुख अर्यालले देश निर्माणको हुटहुटी र देशलाई द्रुत गतिमा समृद्ध बनाउने चाहना पूरा गर्न कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावना एक आपसमा मिल्नुपर्ने बताउनुभयो। सभामुख अर्यालले संविधानको अक्षरश पालना र कानूनी राज्यको अवधारणालाई कुनै पनि हालतमा कमजोर बनाउन नहुने बताउनुभयो।
र छिट्टै तुरन्तै यो एकदम छिटो फास्ट ट्र्याकमा देश समृद्ध बनाउनु पर्छ, जनताको जनजीविकाको विषयमा काम गर्नुपर्छ भन्ने यो हुटुटीलाई सँगै लिएर जानको लागि हामीसँग भएको 3 वटा निकाय, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको स्पिड र स्प्रिट मिल्नुपर्छ भनेर मैले पटक पटक भन्ने गरे। तर यसमा संविधानलाई अक्षरश पालना गरेर अहिले भएको संविधानमा काहीँ कतै हामी कानूनी राज्यको परिकल्पना गरेका छौँ। आगामी दिनमा यो समाजलाई जनजीविकाको हकमा, राष्ट्रियताको हकमा, राष्ट्र निर्माणको विषयमा समृद्ध राष्ट्र बनाउने विषयमा, सुशासन कायम गर्ने विषयमा, भ्रष्टाचारको अन्त्य गरेर कमसेकम अब चाहिँ नेपाल नेपाल बन्यो, नेपाल चाहिँ बस्न लायक भयो, हामी फर्किनु पर्छ भनेर संसारभरि आफ्ना पीड़ामा बसिरहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई फर्किने वातावरण बनाउन यहाँहरूले हामीलाई झकझकाइरहनु पर्छ।
कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद जनताको भावना, आवश्यकता र आकांक्षाको प्रतिविम्ब बन्नुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष दाहालले संसदीय बहसलाई तथ्यमा आधारित, मर्यादित, रचनात्मक तथा परिणाममुखी बनाउनु अपरिहार्य आवश्यकता भएकाले दलीय स्वार्थभन्दा माथि उठेर जनहितमा केन्द्रित हुन सांसदहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउन जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्ने बताउनुभयो। उहाँले पछिल्लो समय संसदको गुणस्तर खस्कदै गएको भन्ने विषयमा संसदमा सांसदहरूले बोल्ने भाषा, उच्चारण गर्ने शब्द, संसदमा आउँदा लगाउने पोशाकदेखि लिएर हरेक कुरामा मर्यादित हुनुपर्ने बताउनुभयो।
संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउनको लागि जनताको मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्छ। शिक्षालाई कसरी व्यवस्थित गर्ने, स्वास्थ्यलाई कसरी व्यवस्थित गर्ने, कसरी पहुँच योग्य बनाउने, जनताका तमाम समस्यालाई कसरी हामीले समाधान योग्य बनाउने, कसरी सरकारलाई त्यस्ता विषयवस्तुमा समाधान गर्नको लागि जवाबदेही कसले लगाउनु खालका बहसहरू व्यापक गरौँ भने संसदको गुणस्तर त कति धेरै खस्किलो अवस्थामा छ भन्ने कुराहरू सुनिन्छ। किन खस्किले गर्छ भन्ने कुराको प्रश्न हामी हामीले बन्द गर्ने, हामीले संसद भाषा चालन गर्ने शब्दहरू हामीले संसदमा लगाएर आउने कपडादेखि धेरै कुराहरूमा चाहिँ हामी मर्यादित हुनुपर्छ। त्यो मर्यादा हामीले नै राख्नु पाएन, संसद मर्यादा छ, संसदको गरिमा उच्च छ भन्ने कुरा त्यसले बुझ्दै गर्छ।
मन्त्री गौतमले संसद जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न र औचित्य कायम राख्न सांसदहरू स्वयं मर्यादित हुनुपर्ने बताउनुभयो। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका 33 नेपाली कैदीलाई माफी दिएको छ। नेपाल सरकार परराष्ट्र मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै रमजानका अवसरमा साउदी सरकारले 33 नेपाली नागरिकलाई माफी दिएकोमा साउदी अरब सरकारप्रति हार्दिक धन्यवाद एवं कृतज्ञता प्रकट गरेको छ। नेपाल सरकारले साउदी सरकारको यो सहृदयी कदमको उच्च प्रशंसा गर्दै नेपाल र साउदी अरब बीचको लामो समयदेखिको मित्रता, सद्भाव र प्रगाढ़ द्विपक्षीय सम्बन्धको प्रतिविम्बका रूपमा पछिल्लो घटनालाई लिएको उल्लेख गरेको छ। रियाद स्थित नेपाली दूतावास मार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीहरूलाई माफी प्रदान गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। साउदीमा शाही माफी पाएका ती नेपाली नागरिक साउदी अरबको आवश्यक कानूनी प्रक्रिया पूरा गरी छिट्टै नेपाल फर्कने मन्त्रालयले जानकारी दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरू बीचको जीवन दर्शन, सेवा, करूणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट मुलुक अभिप्रेरित भएको बताउनु भएको छ। रोटरी क्लब अफ भातगाउँद्वारा राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित सम्मान कार्यक्रममा उहाँले सहकार्य, सद्भाव र सहिष्णुताले असल मार्गमा हिँड्न प्रेरित गर्ने बताउनुभयो। उहाँले निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु सबैभन्दा ठूलो धर्म भएकाले विश्व शान्ति, अन्तर्राष्ट्रिय सहकार्य र मानव कल्याणका क्षेत्रमा रोटरीले देखाएको प्रतिबद्धता बदलिदो परिवेशमा अझ महत्वपूर्ण भएको बताउनुभयो। देशभर हिजोदेखि मनसून विस्तार भएको छ। यस वर्ष झण्डै 2 ढिलो गरी मनसून देशभर विस्तार भएको हो। आज देशका विभिन्न स्थानमा अधिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदहरूले आग्रह गर्नुभएको छ। मौसमको पछिल्लो अवस्थाबारे जानकारी दिन जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछाने हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। लामिछानेज्यू, पछिल्लो अवस्था के छ? वर्षा कहाँ कहाँ भइरहेको छ?
अहिले पछिल्लो जुन 12 वर्षाको कुरा गर्नुपर्दाखेरि चाहिँ गण्डकी, बागमती र लुम्बिनी प्रदेशको 1-2 ठाउँमा चाहिँ भारी वर्षा मापन भएको छ। त्यो सँगसँगै चाहिँ अरू क्षेत्रहरूमा चाहिँ हल्कादेखि मध्यम खालको वर्षा मात्र मापन भएको अवस्था छ। विशेष गरी कोशी बागमती प्रदेशको पहाड़ी भूभागहरू, त्यसै गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको चाहिँ अरू सबै भूभागको केही ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा छ। तर जुन मध्य प्रदेश र कोशी प्रदेशको अलिक तराईका भूभागहरूमा चाहिँ त्यति धेरै वर्षा मापन भएको अवस्था चाहिँ देखिँदैन पछिल्लो 12 मौसम विवरणहरू हेर्दाखेरि चाहिँ।
हजुर, अब जस्तो विभागले के भनेको छ भने अलि भारी वर्षा हुन सक्छ र त्यसका कारणले चाहिँ विपदका घटनाहरू पनि हुन सक्छन्, अहिलेको अवस्थामा सतर्कता अपनाउन भनेर भनिएको छ। अब त्यो चाहिँ आजका दृष्टिकोणले चाहिँ त्यो भनेको क्षेत्रहरू कहाँ कहाँ हुन्, अलि बढी सतर्कता अप्नाउनु पर्ने अवस्था कहाँ कहाँ हुन्छ?
हजुर, पक्कै पनि केही दिन अगाडि त त्यो पूर्वानुमान आएको थियो र अहिलेको पूर्वानुमान हेर्दाखेरि चाहिँ जुन वर्षाको गतिविधि बढे पनि त्यति धेरै पानी पर्ने अवस्था चाहिँ देखिँदैन, तापनि एक दुई ठाउँमा भारी वर्षा भन्ने चाहिँ अवस्था रहेको छ। विशेष गरी अब देशको पहाडी भूभाग, यो कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको चाहिँ अब सबै जस्तो भूभागहरूमा चाहिँ हल्कादेखि मध्यम खालको पानी पर्ने अवस्था चाहिँ देखिन्छ। र कोशी, बागमती, त्यसरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागहरूको एक दुई ठाउँमा चाहिँ भारी वर्षा पनि अनुमान गरेको छौँ। त्यो स्थानहरूमा चाहिँ अलिकति सतर्कता अपनाउनु पर्ने देखिन्छ। अन्य भूभागहरूमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना चाहिँ रहेको नै छ।
धन्यवाद लामिछानेजी।
हजुर, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो मौसमविद रोजन लामिछाने। देशभर हिजोदेखि मनसुन विस्तार भएको छ। यस वर्ष झण्डै दुई साता ढिलो गरी मनसुन देशभर विस्तार भएको हो। यसको प्रभावबारे हामी कुरा गर्दैथ्यौं। मनसूनको जोखिम बढेपछि हेटौँडा काठमाडौँ सड़कको कान्ति लोकपथमा रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कान्ति लोकपथ सड़कको मकवानपुर जिल्ला र ललितपुरको सीमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो गएका कारण रात्रिकालीन रूपमा आवागमन बन्द गरिएको हो। निरन्तरको वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण मेची राजमार्ग अन्तर्गत इलाम झापा सड़क सम्पर्क विच्छेद भएको छ। इलाम नगरपालिका नौ राजदुवाली क्षेत्रमा सड़क बग्नुका साथै विभिन्न स्थानमा पहिरो खसेपछि सवारी साधनको आवतजावत पूर्ण रूपमा ठप्प भएको इलाम संवाददाता सुनिता राईले जनाएकी छन्। राजदुवाली, माईखोला, भन्ज्याङ, त्यसै गरी सिमल, गोलाई, तिल्केनी र भन्ज्याङ बेलासे सड़क खण्डमा पहिरो र सड़क क्षतिका कारण यातायात सञ्चालन हुन सकेको छैन। वर्षा लागेसँगै बाढ़ी पहिरो र भूक्षयको जोखिम बढ़न थालेको छ। पाल्पा संवाददाता विष्णु खनालको रिपोर्ट।
पाल्पामा विशेष गरी तिनाउ, ऐनादेवी छहरा, रिब्दीकोट, माथागढ़ी, बनसकाली तथा निस्ती क्षेत्रमा पहिरोको जोखिम छ। डागिलकी गमला पाण्डेले विगतको वर्षा सम्झिँदै यस वर्ष समेत रातिमा राम्रोसँग सुत्न नसकेको दुखेसो गर्नुभयो।
पोहोरे हाम्रै अगाडि कोट बर्खाले पहिरोले लयो, हामीलाई रातिमा सुत्ने बेलामा पनि कति डर हुन्छ, कतै पाथीबाट पहिरो आएर चापेर हामी घरभित्रै मरिने त होइन भन्ने त्रास मात्रै हुन्छ मनमा। बर्खा लागिसक्यो, अब अहिलेसम्म खै स्थानीय सरकारले यहाँ हामीलाई केही गरेको छैन।
काली गण्डकी तथा तिनाउ नदी क्षेत्र र माणी फाँटमा बाढ़ीको सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। सिद्धार्थ राजमार्गको सिद्धबाबा, झुम्सा, हिउँदे खोला, पिपल डाँडा र ग्रामीण सड़कका विभिन्न खण्डहरूमा पनि पहिरो खस्ने जोखिम छ। मनसून जन्य विपदबाट कम क्षति हुन चारै तहका सुरक्षा निकाय, स्थानीय तह तथा सरकारवाला निकाय तयारीमा रहेको बताउनुहुन्छ सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी।
प्रत्येक पालिका अनि सड़क डिभिजन कार्यालय यिनीहरूले रोजर स्ट्यान्ड बाई रूपमा राख्ने र हाम्रो चारवटै सुरक्षा निकायका फौजहरू यो विपद व्यवस्थापनको लागि एकदम तयारी अवस्थामा रहने निर्णय गराएका छौं।
जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाले सम्भावित उद्धार र राहतका कार्यका लागि आवश्यक तयारी गरेको जनाएका छन्। जोखिमयुक्त क्षेत्रमा निगरानी बढ़ाइएको छ भने स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल।
मनसून एकदम सक्रिय हुने देखिया छैन, सक्रिय नभए तापनि हामीले भारी वर्षा भनेको छ, अलिकति सतर्क चाहिँ रहनुपर्ने हुन्छ। आकस्मिक जुन भाव आउन सक्छ र पहिरो चाहिँ हामीले विचार गर्नुपर्ने हुन्छ।
भारी वर्षाका बेला यात्रा नगर्न, बाढ़ी पहिरोको जोखिम क्षेत्रमा नबस्न, मौसम सम्बन्धी सूचनामा ध्यान दिन विज्ञहरूको आग्रह छ। मनसून जन्य विपद न्यूनीकरणका लागि सरकारी निकायले तयारीसँगै नागरिक स्तरमा समेत सावधानी अपनाउने हो भने जनधनको क्षति हुनबाट बच्न सकिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
गृह मन्त्रालयले होटल तथा रेस्टुरेन्टले प्रदान गर्ने खानाको गुणस्तर, खाद्य स्वच्छता सम्बन्धमा नियमित सघन र आकस्मिक रूपमा अनुगमन गर्न 77 जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै गृह मन्त्रालयले अनुगमन केवल प्रक्रियामा मात्र सीमित नगरी नतिजामुखी बनाउन निर्देशन दिएको हो। कतिपय होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गृह मन्त्रालयले नागरिकको स्वास्थ्य, सुरक्षा र उपभोक्ता अधिकारको सुनिश्चितता गर्नु राज्यको प्राथमिक दायित्व भएको स्पष्ट पारेको छ। सरकारवाला निकायसँग समन्वय गर्दै नागरिकको गुनासो तत्काल सम्बोधन गर्न संवेदनशील र प्रतिबद्ध रहेको पनि गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले गुनासो सुनवाई संयन्त्र गठन गरी काम गर्न पनि जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिक मैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरसम्मै पुर्याउने प्रभावकारी माध्यमका रूपमा पुनस्थापना गरिएको बताउनु भएको छ। परम्परागत हुलाक सेवालाई सरकारले प्रविधि मैत्री र विशिष्टीकृत सरकारी कुरियर सेवाका रूपमा विकास गर्दै नागरिकको घर दैलोमै सरकारी सेवा पुर्याउने अभियान सफल रूपमा कार्यान्वयन गरिएको उहाँले बताउनुभयो। हुलाक सेवा विभागले काठमाडौँमा हिजो आयोजना गरेको कार्यक्रममा मन्त्री थिमेल सिन्हाले हुलाक सेवाको पुनर्जागरणका लागि सरकार योजनाबद्ध रूपमा अघि बढ़िरहेको बताउनुभयो। उहाँले त्यसको सकारात्मक नतिजा पनि देखिन थालेको जानकारी दिनुभयो। कार्यक्रममा मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेतले डिजिटल युगमा पनि हुलाक सेवाको आवश्यकता उत्तिकै रहेको बताउनुभयो। उहाँले नागरिकको घर दैलोमै सरकारी सेवा पुर्याउने उद्देश्यले विभागले हालसम्म 7 सरकारी निकायसँग समझदारी गरिसकेको जानकारी गराउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेल सिन्हाले नेपाल टेलिकमलाई सेवाग्राही मैत्री छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। मन्त्री डाक्टर तिमेल सिन्हाले हिजो सुन्धारा स्थित नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालय अन्तर्गत रहेको बिजनेस सपोर्ट सिस्टम विभाग तथा दूरसंचार कार्यालयको निरीक्षणका क्रममा सेवा प्रवाहलाई अझ प्रभावकारी पारदर्शी र डिजिटल प्रणालीमा आधारित बनाउन निर्देशन दिनुभयो। हिजै चलचित्र विकास बोर्डको 26 वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री डाक्टर तिमेल सिन्हाले चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने कानून नीति र कार्यक्रम मार्फत उद्योगलाई सुदृढ बनाउन सरकार तत्पर रहेको बताउनुभयो। चलचित्र विकास बोर्डले त्यस क्षेत्रको अभिभावकीय भूमिका वहन गर्नुपर्ने आवश्यकता पनि उहाँले औल्याउनुभयो। चलचित्र कर्मीहरूसँग नियमित रूपमा छलफल गर्दै आवश्यक नीतिगत र संरचनागत सुधार गर्दै अघि बढ़ने संचार मन्त्री डाक्टर तिमेल सिन्हाले स्पष्ट पार्नुभयो। नेपाली चलचित्र उद्योगले कठिन परिस्थितिका बावजूद पनि निरन्तर प्रगति गरिरहेको उल्लेख गर्नुहुँदै उहाँले त्यसको श्रेय अग्रज चलचित्र कर्मीहरूको अथक योगदानलाई दिनुपर्ने बताउनुभयो। सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलको रिहाई मागेर दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा अन्य मुद्दासँग सम्बन्धित फाइल झिकाउन आदेश दिएको छ। न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले सम्बन्धित अदालतबाट मुद्दाका मिसिल झिकाई असार 15 गतेको पेशी तोक्न यसलाई फेरि सुन्नुहोला असार 18 गतेका लागि पेशी तोक्न आदेश दिएको हो। सरकारले विद्युत प्रवाहमा सन्तुलन वितरण सञ्जालको सुदृढीकरण तथा आवश्यक प्राविधिक सुधारका लागि निरन्तर रूपमा प्रयास गरिरहेको जानकारी दिएको छ। मनसूनको समयमा विद्युत प्रवाहमा आउने अवरोध न्यूनीकरणका लागि जनशक्ति सहितको प्राविधिक उपकरण पूर्व तयारी अवस्थामा राखिएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जानकारी दिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणाली मार्फत सरूवाको निवेदन का लागि निजामती कर्मचारीहरूलाई आह्वान गरेको छ। मन्त्रालयले एक सूचना जारी गरी अनलाइन प्रणाली मार्फत सरूवाको निवेदन पेश गर्न अनुरोध गरेको हो। मन्त्रालयले सरूवाका लागि इच्छुक कर्मचारीहरूले अनिवार्य रूपमा अनलाइन प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गरी अनलाइन प्रणाली मार्फत नै सरूवाको निवेदन पेश गर्न अनुरोध गरेको छ। अनलाइन प्रणाली बाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने सरूवा सम्बन्धी निवेदन उप कुनै कार्यवाही नहुने मन्त्रालयले सूचना जारी गरी उल्लेख गरेको छ। वैदेशिक रोजगारीका नाममा एजेन्टबाट हुँदै आएको ठगी साइबर अपराध तथा आर्थिक शोषण रोक्न युवा श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय अभियानको घोषणा गरेको छ। मन्त्रालयले वेबसाइट र मोबाइल एप पनि तत्सम्बन्धी सार्वजनिक गरेको छ। मन्त्रालयले हिजो आयोजना गरेको कार्यक्रममा डिजिटल प्लेटफर्म वेबसाइट र मोबाइल एप सार्वजनिक गरिएको हो। कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले धेरै जसो उजुरी गैर कानूनी एजेन्टहरूसँग सम्बन्धित रहेकाले गैर कानूनी एजेन्टविहीन बनाउन अभियान शुरू गरिएको जानकारी दिनुभयो। उहाँले यदि एउटै व्यक्ति वा समूह विरूद्ध धेरै उजुरीहरू परेमा त्यसैलाई मुख्य प्रमाण मानि कानूनी कार्यवाही अघि बढ़ाउने जानकारी पनि दिनुभयो। मन्त्रालयले स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरणका लागि फेम्स प्रणाली मार्फत 753 स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रका कर्मचारीहरूलाई युजर आईडी दिने व्यवस्था गरेको जनाएको छ। आन्तरिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव हेमराज तामाङले जनताको गुनासोलाई नजिकबाट सुन्न र तत्काल सम्बोधन गर्न मन्त्रालयले उपसचिवको संयोजकत्वमा गुनासो व्यवस्थापन केन्द्र स्थापना गरेको त्यसक्रममा जानकारी दिनुभयो। यूएई पठाउने भनी 45 लाख रूपियाँ ठगी गर्ने काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर 8 41 वर्षीय रामदास महर्जनलाई प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी अजरबैजान पठाउने भनी 50,000 रूपियाँ ठगी गर्ने 42 वर्षीय वाङदी लामा कोसोभो पठाउने भनी 2,50,000 रूपियाँ ठगी गर्ने ललित बहादुर तामाङ, स्पेन पठाउने भनी 15,00,000 रूपियाँ ठगी गर्ने 34 वर्षीय सन्तोषी लामा र क्यानाडा पठाउने भन्दै 20,00,000 रूपियाँ ठगी गर्ने शरीफ गिरीलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरद कुमार थापा छेत्रीले जानकारी दिनुभयो। उनीहरूलाई पक्राउ गरी वैदेशिक रोजगार विभाग ताहचल बुझाइएको छ। नेपाल स्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबलाई डिजिटल फरेन्सिक सम्बन्धी विभिन्न प्रकारका सफ्टवेयर तथा हार्डवेयर लगायतका उपकरण हस्तान्तरण गरेको छ। नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई उपकरणहरू हिजो हस्तान्तरण गर्नुभयो। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान कुसंस्कारले मानवाधिकारको संरक्षणमा समस्या भएको बताउनु भएको छ। मानवाधिकार आयोगले हिजो आयोजना गरेको कार्यक्रममा उहाँले जातीय विभेद धेरै हटेर गएको बताउनुभयो। कार्यक्रममा आयोगका सचिव मुरारी खरेलले मानवाधिकारको क्षेत्रमा काम गर्न खोज्ने अनुसन्धानकर्ता एवं कानूनका क्षेत्रमा काम गर्ने व्यक्तिहरूका लागि पछिल्लो दिनमा सकारात्मक सहयोग पुर्याउने विभिन्न प्रयास भइरहेको जानकारी दिनुभयो। थोरै लगानीमा राम्रो आमदानी हुने भएपछि कृषिमा आधारित साना एवं मझौला उद्योग व्यवसायप्रति मोरङमा पछिल्लो समय महिलाहरूको आकर्षण बढ़न थालेको विराटनगर संवाददाता कुमोद अधिकारी बताउँछन्।
इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका चारमा सामूहिक रूपमा कृषकहरूले सञ्चालन गरेको खानडाँडा पशुपालन तथा कृषि सहकारी संस्थाले सोही ठाउँकी भोज कुमारी खनाललाई महिला उद्यमीको रूपमा स्थापित गरेको छ। घिउ छुर्पी तथा दुग्ध उत्पादन गर्दै आएको उक्त संस्थालाई कोशी प्रदेश सरकार तथा विभिन्न वित्तीय संस्थाहरूले सहयोग पुर्याएपछि संस्थाले आफूलाई कृषि उद्यमी र आत्मनिर्भर बनाएको उहाँको भनाइ छ।
73 सालदेखि संस्था बनाएर अहिलेसम्म हामी घिउ छुर्पी उत्पादन गर्दैछौ। वार्षिक हाम्रो किसानहरूलाई दिन्छौ, हामी 84 जना सियर सदस्य छौँ। एभरेजमा एउटा किसानले 35-40 हजार लानुहुन्छ। किसानहरू नि सन्तुष्ट, हामी पनि सन्तुष्ट।
थोरै लगानीमा राम्रो आमदानी हुने भएपछि उहाँ मात्र होइन कृषिमा आधारित साना एवं मझौला उद्योग व्यवसायप्रति पछिल्लो समय महिलाहरूको आकर्षण बढ्न थालेको छ। विराटनगर बारकी मन्जु थापाले एक बोरा आलुबाट आलु चिप्स बनाउन शुरू गरेको व्यवसायले उहाँलाई आर्थिक रूपमा सक्षम बनाएको छ।
विराटनगर संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट थियो। अब अन्तर्राष्ट्रिय समाचार। युरोपमा यस वर्षको ग्रीष्मयामको शुरूमै देखिएको तीव्र गर्मीको लहरका कारण 9,50,00,000 भन्दा बढ़ी मानिस प्रभावित भएका छन्। युरोपमा विशेष गरी ग्रीष्मयामको शुरूआतमै यस्तो उच्च तापक्रम असामान्य मानिन्छ, यद्यपि पछिल्लो समयमा त्यो समस्या झेलिरहनु परेको छ। अमेरिकाको सर्वोच्च अदालतले अमेरिकामा जन्मने बालबालिकाले नागरिकता पाउने संवैधानिक अधिकार कायम रहने हिजो फैसला गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला भाइरस संक्रमितहरूको संख्या 1,307 पुगेको छ। हालसम्म 377 जनाको इबोलाबाट मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा महत्वपूर्ण सफलता हासिल गरेको छ। करिब 7 वर्षसम्म निर्माण सम्पन्न हुन नसकेको मर्सेङ्गी कोरिडोर अन्तर्गतको 220 केवी मार्कीचोक भरतपुर प्रसारण लाइनको 28 किलोमिटर खण्ड निजी क्षेत्रको सक्रिय सहभागितामा 1.5 वर्षभित्रै सम्पन्न भई सञ्चालनमा आएको छ। यससँगै निजी क्षेत्रले पनि सरकारले अनुमति पत्र दिएमा प्रसारण लाइन निर्माण र विद्युत व्यापार समेत गर्न सक्ने सन्देश दिएको छ।
भुवन आचार्य। अब खेल समाचार। फिफा विश्वकप फुटबल अन्तर्गत पछिल्लो खेलमा आइबोरी कोष्टलाई पराजित गर्दै नर्वे अन्तिम 16मा प्रवेश गरेको छ। अमेरिकाको डल्लास रंगशालामा भएको खेलमा नर्वेले आइबोरी कोष्टलाई 1-2 गोल अन्तरले पराजित गर्यो। अब नर्वेले अन्तिम 16मा ब्राजिलको सामना गर्नेछ। त्यसै गरी गैराति नै भएको अर्को खेलमा फ्रान्स स्वीडेनलाई पराजित गर्दै अन्तिम 16मा प्रवेश गरेको छ। अब अन्तिम 16मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ। अहिले बिहान 7:45 बजे मेक्सिको र इक्वेडर बीच खेल हुँदैछ। अब मौसम। आज देशभर पूर्णतया बादल लाग्नेछ। देशको हिमाली भूभागको केही स्थान, त्यसै गरी पहाड़ी भूभागका धेरै स्थान र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.2 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:05 भयो भने सूर्यास्त भरे साँझ 7:10 हुनेछ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारद्वारा मूल्य समायोजन, मर्स्याङदी करिडोर अन्तर्गत 220 केवी मार्कीचोक भरतपुर प्रसारण लाइनको 28 किलोमिटर खण्ड 1.5 वर्षभित्रै निर्माण सम्पन्न, साउदी अरब सरकारद्वारा रमजान महिनाको अवसरमा विभिन्न जेलमा सजाय काटिरहेका 33 जना नेपालीलाई आम माफी, वैदेशिक रोजगारीका नाममा एजेन्टबाट हुँदै आएको ठगी नियन्त्रणका लागि श्रम मन्त्रालयद्वारा अभियानको घोषणा, युरोपमा तीव्र गर्मीको लहरका कारण यस वर्ष मात्र 9.5 करोड़ मानिस प्रभावित, र फिफा विश्वकप फुटबलमा गैराती भएका खेलमा नर्वे र फ्रान्स विजयी, अहिले बिहान मेक्सिको र इक्वेडर बीचको खेल हुने। बिहान 7 बजेको समाचार सकियो, अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।